रेडियो नेपाल 76 वार्षिक उत्सवका अवसरमा श्रोता शुभेच्छुक तथा विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल आजदेखि 76 वर्षमा प्रवेश। रेडियो नेपालले नागरिक प्रथमको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको जोड। संघीय संसदको दुवै सदनको अधिवेशन शुरू। सुशासन र आर्थिक समृद्धिको जनचाहना पूरा गर्ने पक्षमा सदनले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूको जोड। सभामुख पदका लागि पर्सी आइतबार निर्वाचन हुने। उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेद्वार बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि। र इरानमा अमेरिका र इजरायलको आक्रमण तीव्र, मानवीय क्षति बढ्दो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मुलुककै अग्रणी प्रसारण संस्था रेडियो नेपालले आज आफ्नो स्थापनाको 76 वार्षिक उत्सव मनाउँदैछ। विक्रम सम्बत 2007 साल चैत 20 गते विधिवत रूपमा स्थापना भएको रेडियो नेपाल मुलुककै अग्रणी श्रव्य संचार माध्यम हो। तत्कालीन प्रसारण विभाग अन्तर्गत रहेको रेडियो नेपाल विकास समिति ऐन 2013 बमोजिम 2041 साल भदौ 1 गते विकास समितिमा परिणत भएको थियो। सार्वजनिक सेवा प्रसारण ऐन अनुसार 2081 कार्तिक 23 गतेदेखि सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालमा रूपान्तरण भई सञ्चालन हुँदै आएको छ। रेडियो नेपालका 3 मीडियम वेभ प्रसारण केन्द्र सहित हाल 7 प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय तथा कोशी प्रदेशको विराटनगरमा तारणी प्रसाद कोइराला स्मृति संचारग्राम संचालनमा रहेका छन्। विभिन्न 36 एफएम रिले स्टेशनको माध्यमबाट रेडियो नेपालले प्रसारण सेवा विस्तार गर्दै आएको छ। यसका साथै वेब पोर्टल www.onlineradionepal.gov.np www.radionepal.gov.np www.psbnepal.gov.np र रेडियो नेपाल मोबाइल एप मार्फत विश्वभरि पढ्न सुन्न र हेर्न सकिन्छ। रेडियो नेपाल नेपालमा सबैभन्दा बढ़ी प्रसारण केन्द्र र एफएम रिले केन्द्रहरू रहेको सर्वाधिक प्रसारण पहुँच भएको प्रसारण माध्यम पनि हो। 24 घण्टा प्रसारण हुने रेडियो नेपालले 26 भाषामा समाचार तथा 25 भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ। आर्थिक वर्ष 2081-82 आर्थिक सर्वेक्षण अनुसार रेडियो नेपालको पहुँच 94% जनतासम्म पुगेको छ। रेडियो नेपालको 76 वार्षिक उत्सवका अवसरमा शुभकामना दिनुहुँदै सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रेडियो नेपालले राष्ट्रिय एकता, विपद व्यवस्थापन, समृद्धिको पक्षमा कटिबद्ध भएर नागरिक प्रथमको मान्यतामा काम गरिरहेको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोड़िएको रेडियो नेपालले विभिन्न कालखण्ड पूरा गरी आज 76 वर्षमा प्रवेश गरेको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। 2007 साल चैत्र 20 गते स्थापना भएको रेडियो नेपाल 2081 कार्तिक 23 गतेदेखि सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण भएको सबैमा विदित नै छ। यस संस्थालाई कानूनले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा संस्थाले निर्धारण गरेका क्षेत्रहरू राष्ट्रिय एकता, विपद व्यवस्थापन र समृद्धिको पक्षमा कटिबद्ध भएर नागरिक प्रथमको मान्यतामा संस्थाले जुन दायित्व निर्वाह गरिरहेको छ, आगामी दिनमा यसले थप जिम्मेवारीका साथ तोकिएको कार्यभार बमोजिम समाचार कार्यक्रम तथा सूचना प्रवाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले शुभकामना दिनुहुँदै रेडियो नेपाल आफ्नो लक्ष्य अनुसार अघि बढ़िरहेको बताउनुभयो।
सबै श्रोताहरूले सबैभन्दा बढी त हामीलाई टेवा दिएर यहाँसम्म ल्याउनु भएको छ। अहिले पनि श्रोताहरूको डिमाण्ड एकदमै राम्रो छ। पहुँचको हिसाबमा पनि हामी 36 एफएम स्टेशन, मिडियम वेभ 3 मार्फत र वेब पोर्टलहरू मार्फत चाहिँ त्यसरी गइरहेको छौं। यो चाहिँ 94% जनसंख्यामा चाहिँ हाम्रो पहुँच छ भन्छौं हामीले। यो सबैको आधारमा हामी जे भइरहेको छ त्यसको सन्दर्भमा चाहिँ यसका विभिन्न स्टेक होल्डरहरूको योगदान रहेको छ। उहाँहरूप्रति 76 वार्षिकोत्सवको अवसरमा म हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु र यहाँको साथ सहयोग भावी दिनमा अझ प्रखर रूपमा प्राप्त भइरहनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु।
वार्षिक उत्सवका अवसरमा आज रेडियो नेपाल सिंहदरबार स्थित केन्द्रीय कार्यालयको प्रांगणमा बिहान 11 औपचारिक कार्यक्रमको आयोजना पनि गरिएको छ। कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्दैछ। संघीय संसदको दुवै सदनको अधिवेशन हिजोदेखि शुरू भएको छ। प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राजनैतिक स्थिरता, सुशासन र विधिको शासन स्थापना गर्ने लगायत जनताको अपेक्षा पूरा गर्न नवगठित प्रतिनिधि सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको हिजोको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै ज्येष्ठ सदस्य केसीले नवगठित प्रतिनिधि सभालाई जनताले ठूलो भरोसाका साथ हेरेकाले सरकार मात्र नभई शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तन जनताको चाहना रहेको उल्लेख गर्नुभयो।
संविधान र संवैधानिक अधिकारको रक्षा, विधि र प्रक्रियाको पालनामा समर्पित हुँदै जनआस्था र आशालाई व्यावहारिक नीति योजना र परिणाम मार्फत सम्बोधन आजको आवश्यकता हो। उही पुरानै विचार, प्रवृत्ति र बानी देखेर दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र प्रवृत्ति खोजेका छन्। देशको साझा मामिला र जनसरकारको विषयमा दलीय सहमति र सहकार्य हुनुपर्ने कयौं विषय छन्। हाम्रो साझा शत्रु भनेकै जनताले भोगेको गरीबी, अशिक्षा, बेरोजगारी, महगी, रोग व्याधि, शासकीय दुर्बलता, देशको सामर्थ्यलाई प्रत्यक्ष असर पुर्याइरहेका विकृतिहरू हुन्। यसबाट मुक्ति र समृद्धि पाउन जनताले यो संसदमाथि ठूलो भरोसा राखेको छ।
सम्बोधनका क्रममा ज्येष्ठ सदस्य केसीले लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो प्रतिनिधि सभा रहेको भन्नुहुँदै जनअपेक्षा अनुरूप परिवर्तनका लागि सत्ता पक्ष र प्रतिपक्ष बीच रचनात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकमा दलीय आधारमा सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले जनताले दिएको मतादेशको जिम्मेवारी कामबाटै पूरा गर्ने बताउनुभयो। सभापति लामिछानेले आफूहरूलाई जनता सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोही अनुसार काम शुरू गरिसकिएको बताउनुभयो।
म गर्वका साथ भन्न सक्छु हामीले बदल्न शुरू गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन, मैले मात्र होइन रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न शुरू गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनुमुन पिरियडको सुविधा पनि चाहिँदैन, हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौ र गर्न शुरू गरिसकेका छौं।
सभापति लामिछानेले सरकारले व्यावसायिक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जातीय र लैंगिक आधारमा हुने विभेद अन्त्य, ज्येष्ठ नागरिकको सम्मान र बाल बालिकाको शिक्षा स्वास्थ्यका लागि विशेष ध्यान दिने बताउनुभयो।
देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु, बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न शुरू गरिसकेका छौं। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबावमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईँहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाव सबैका लागि समाप्त हुनेछ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी सम्माननीय प्रधानमन्त्रीज्यू सरकारको तर्फबाट पनि माफी माग्छु र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। हामी सुनिश्चित गर्नेछौ शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरूद्धका हिंसामा शून्य सहनशीलता। कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन, अबको यात्रा केवल समानताको होइन सशक्तिकरणको हुनेछ।
बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ देम्बेले सहमति, सहकार्य र सुशासन मार्फत नागरिकमा आशा र विश्वास जगाउनु पर्नेमा जोड़ दिनुभएको छ। यस्तै गत भदौ 23 र 24 गतेका घटनाको निष्पक्ष छानबिन गर्न र संसद भवन, सिंहदरबार जस्ता ऐतिहासिक संरचनामा भएको क्षतिको यथार्थ सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो।
हामी एकै थलोमा भएर पनि भिन्न भिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहे पनि एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं र सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो, त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं, अनि संकल्प गरौं अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। फागुन 21 निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदी बहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपल्ट फेरि अनुमोदित भएको छ।
सांसद आङ देम्बेले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रश्न पार्नुहुँदै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले जेएनजी आन्दोलनका क्रममा गत भदौ 23 र 24 भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोड़फोड़ एवं आग लागेका घटनाको पछि छानबिनको माग गर्नुभएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानबिनको माग गर्नुहुँदै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजित रूपमा भएको आरोप समेत लगाउनुभयो।
यो चमत्कारिक विजयले के असाधारण प्रश्नहरू जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो। कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो। कुन उद्देश्य प्राप्तिका लागि गैर कानूनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो। विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ। सांसद पुनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
हामी कसले जित्यो, कसले हार्यो, को आयो, कुन पार्टीबाट आयो भन्दा पनि हामी नेपालीहरूले जितेका छौं। त्यसैले म हामी यो पार्टी त्यो पार्टी भन्दा पनि नेपाली कम्युनिष्ट पार्टी लोकतान्त्रिक आचरण व्यवहार पद्धतिमा विश्वास गर्छ, संविधानमा विश्वास गर्छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौं, त्यसै गरी आलोचनात्मक प्रतिपक्षको रूपमा हामीले भूमिका खेल्नेछौ। म यो कुरा पनि राख्न चाहन्छु।
बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष राईले जनचाहना बमोजिम मुलुकमा सुशासन कायम गर्दै शिक्षालाई उत्पादनसँग जोड़नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर, एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्नेमा जोड़ दिनुभयो।
उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्। हप्तामा 3 दिन मात्रै थ्योरी पढ्दाखेरि हुन्छ, 4 दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनयोगी शिक्षा लागू गरिनुपर्दछ भन्ने हामी माग राख्दछौँ। खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईँको प्राविधिक उपायहरू अप्नाउने काम गरिनुपर्दछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर साईले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो। सांसद साईले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने र निर्मला पन्त र इनिसा बिक जस्ता घटनाका पीड़ितले समयमै न्याय पाउनुपर्नेमा जोड़ दिनुभयो।
अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। लाउडा विमान काण्डदेखि सहकारी घोटाला काण्डसम्मका ठूल्ठूला दोषीहरूलाई कानूनी कटघरमा उभ्याइनेछ भन्नेमा म पूर्ण आशावादी छु। सड़कको किनारमा मकै पोलेर साग बेचेर पसिना र रगत बगाएर संलग्न गरिएको सहकारीको रकम हडप्ने भ्रष्टाचारीलाई कानूनको कटघरामा उभ्याइनेछ र पीड़ितको रकम सरकारबाट होइन ती अपराधीहरूको तीनपुस्ते सम्पत्ति जफत गरेर तिराइनेछ भन्ने कुरामा सरकारसँग म पूर्ण आशावादी छु।
यस्तै स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताउनुभयो। सांसद पुनले हाल सञ्चालनमा रहेका 18 विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा गृहमन्त्री सुदन गुरूङले 3 अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूची अन्तर्गत मन्त्री गुरूङले नागरिकता सम्बन्धी पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा तेस्रो संशोधन अध्यादेश 2082 पेश गर्नुभएको हो। पर्सि आइतबार हुने प्रतिनिधि सभाको पर्सि आइतबार सभामुखको निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका बम्बोजिम आज बिहान 11 बजेदेखि 2 बजेसम्म मनोनयन दर्ता र 2:30 बजेदेखि दर्ता भएका उम्मेद्वारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ। दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधि सभाको बैठकमा प्रस्तावक र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आगामी चैत 23 गते हुने निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ। सभाको हिजोको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले दिनुभएको निर्देशन बमोजिम सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले सूचना जारी गर्दै उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी चैत 22 गते दिउँसो 2:30 बजेदेखि अपरान्न 3:30 बजेसम्म सिंहदरबार स्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको रासोपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नु भएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। राष्ट्रिय सभाको अधिवेशन शुभारम्भका अवसरमा सांसदहरूले देशको स्वतन्त्रता, सार्वभौमिकता, समावेशिता तथा जनताको हित सुनिश्चित गर्न तीनै तहका सरकारसँग समन्वय र राष्ट्रिय एकता सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले सरकारको 100 बुँदे कार्यक्रम अन्तर्गत दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयहरू शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारी, कूटनीति, कृषि लगायतका क्षेत्रका समस्या र व्यतिथिहरूको दीर्घकालीन र प्रभावकारी समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी संचार माध्यममा मात्र सूचना प्रकाशन प्रसारण गर्न गराउन निर्देशन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक परिपत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका संचार माध्यम प्रवर्धन गर्ने विषय उल्लेख गरिएका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौँको गैरीधारा क्षेत्रबाट भट्टलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। सरकारले आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई नै जिम्मेवार र जवाफदेही बनाउने भएको छ। मुख्य सचिव सुमनराज अर्यालले हिजो एक विज्ञप्ति जारी गर्दै हालै गठन भएको सरकारले सार्वजनिक निकायमा हुने नीतिगत संस्थागत र प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवर्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट पार्नु भएको छ। पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ। नेपाल आयल निगमले गएराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा 15-15 रूपियाँ मूल्य वृद्धि गरेको हो। पेट्रोलको मूल्य अधिकतम प्रति लिटर 202 रूपियाँ र डिजेल र मट्टीतेलको मूल्य करिब 182 रूपियाँ प्रति लिटर पुगेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलले इरानमा आक्रमण तीव्र बनाएका छन्। तेहरान स्थित 100 वर्ष पुरानो चिकित्सा अनुसन्धान केन्द्र राजधानी नजिकको पुल तथा इस्पात उद्योगहरूलाई निशाना बनाइएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पत्थर युगमा फर्काइदिने चेतावनी पनि दिनुभएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ। अर्थमन्त्री वाग्लेले बिहिबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि निकायगत जिम्मेवारी स्पष्ट गरी कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो। अर्थमन्त्री वाग्लेले राजस्व वृद्धि गर्न सरकारले करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गर्ने पनि बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार अजय बमबाट।
अपराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ। आफ्नो 5औं खेलमा 4थो जित हात पार्ने क्रममा आर्मीले जनकपुरमा बिहिबार सम्पन्न खेलमा मधेस प्रदेशलाई 6 विकेटले पराजित गर्यो।
अब मौसम सम्बन्धी जानकारी। आज सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एक पटक। मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल आजदेखि 76औं वर्षमा प्रवेश। रेडियो नेपालले नागरिक प्रथमको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको जोड। संघीय संसदको दुवै सदनको अधिवेशन शुरू। सुशासन र आर्थिक समृद्धिको जनचाहना पूरा गर्ने पक्षमा सदनले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूको जोड। सभामुख पदका लागि पर्सि आइतबार निर्वाचन हुने। उपसभापति डोल प्रसाद अर्याललाई सभामुखको उम्मेद्वार बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र इरानमा अमेरिका र इजरायलको आक्रमण तीव्र। मानवीय क्षति बढ्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।